जो धर्महरू भारत खण्डमा विकसित भए, हिमखण्ड भनौँ, भारतखण्ड भनौँ, त्यो चारवटा धर्म यहाँ विकसित भए, हिन्दू, बौद्ध, जैन र सिख, महत्त्वपूर्ण धर्म। र तिनवटा महत्त्वपूर्ण धर्म चाहिँ पश्चिम एसियामा जन्मियो, इस्लाम, क्रिस्चियनिटी, यहुदी था। अब त्यो डेजर्टमा, मरुभूमिमा जन्मेको धर्महरू हो, होइन? त्यहाँ त्यस्तो प्राकृतिक सौन्दर्य जो हिमाली क्षेत्रमा छ त्यो छैन। त्यसले गर्दाखेरि त्यो धर्महरूमा त्यो लालित्य, त्यो काव्य पनि भेटिँदैन जो हिन्दू धर्ममा भेटिन्छ, वैदिक धर्ममा भेटिन्छ, सिख धर्ममा भेटिन्छ। होइन, प्रकृतिको शरणमा जुन साधना भयो, खास गरेर हिन्दूहरू सबभन्दा पुरा संसारमा सबभन्दा पुरानो संस्कृति धर्म चाहिँ हिन्दू र जैन हो। दुइटा धर्म बडो पुरानो छ। जैनहरूको मार्ग अलिक शुष्क छ, त्यस कारणले उनीहरूले ड्राई माउन्टेन आफ्नो साधनाको लागि, जहाँ हरियाली हुँदैन, त्यस्तो माउन्टेनहरू चुने। किन उनीहरूको मार्गै जुन छ त्यो चाहिँ कठोर तपश्चर्याको मार्ग हो। त हिन्दूहरूको जुन मार्ग हो त्यो बडो सरस छ। त्यो हिन्दूहरूले जति तीर्थ बनाए आफ्नो, त्यो सबै खोलाको किनारमा, पानी हुनै पर्ने, होइन, नदी, समुद्र, झिल, अरू केही थिएन भने उनीहरूले त्यहाँ पोखर बनाए, पौन्ड बनाए, होइन, पौन्ड जस्तो अब जानकी मन्दिर जनकपुरमा छ, खोला त्यहाँ अलिक टाढा छ, त्यस कारणले उनीहरूले ठुलो पौन्डहरू बनाए। त पानीकै नजिकमा हिन्दू धर्मका जति महत्त्वपूर्ण क्रियाकलाप भएको छ, जति साधना भएको छ, जति तीर्थहरू छन् हाम्रा, त्यो सबै तीर्थ चाहिँ पानीको किनारमा, कहीँ न कहीँबाट पानी खोज्नै पर्ने। त्यस कारणले यो सरस छ, बडो लालित्यपूर्ण छ। प्रकृतिसँग जब हामी हुन्छौँ, हामी पनि प्राकृतिक हुन्छौँ, हामी पनि नेचुरल हुन्छौँ, होइन? हामी नै जब विदेश जान्छौँ, उसोकै सन्देश लिएर, उसोकै ध्यानको प्रचारको लागि धेरै दिन पश्चिमी जगतमा बसेपछि म हेर्छु हाम्रै साइकोलोजी अलिअलि चेन्ज हुन थाल्छ, र सोच्ने ढङ्ग परिवर्तन आउँछ। ओसो पनि जबसम्म पुनामा बस्नुभयो, उहाँको शिक्षण एक प्रकारको थियो, जब उहाँ अमेरिका जानुभयो, रजनीशपुरमा बस्नुभयो, त्यहाँको वातावरण, ठाउँको प्रभाव पर्छ। रजनीशपुरम एकदम ड्राई डेजर्ट थियो, त्यहाँ इन्डिया नेपाल जस्तो चाहिँ बुद्ध क्षेत्रको पुरै भाइब्रेसन थिएन, उहाँ पनि उहाँलाई पनि धेरै कम्प्रोमाइज गर्नु पर्यो, है, धर्महरूमा धेरै कम्प्रोमाइज गर्नु पर्यो, र धर्म उसो धर्मले पनि अर्कै रूप लिनु पर्यो, खानपानमादेखि लिएर ध्यान पद्धतिमा सबैमा, त्यो समय ठाउँको प्रभाव पर्छ। साधकहरूको सबभन्दा ठुलो तीर्थ चाहिँ यो हिमालय खण्ड हो, हिमखण्ड जहाँ हामी बसिराखेका छौँ। सूर्या पहाडदेखि लिएर ए महाभारत डाँडादेखि लिएर सूर्याको तलपट्टि पहिले एउटा, अहिले त सिद्धो त्यो, यो एउटा चारकुसे झाडी थियो। सूर्याको पछि तराईमा चारकुसे झाडी थियो, त्यो बडो घनघोर बडो डेन्स फरेस्ट थियो। अहिले त यो पूर्व पश्चिम राजमार्ग बनेपछि बिस्तारै त्यहाँ पूर्व पश्चिम राजमार्गको जो एलाइनमेन्ट हो त्यो बहुत गलत हो, यसले गर्दाखेरि त्यो जङ्गलै सखाप भयो है। र अब त्यो रहेन त, त्यहाँ पहिला बडा जोगीहरूले तपस्या गरेका छन् त्यो चारकुसे झाडीमा, ठुलो तपस्वीहरू थिए। त हिमखण्डमा यहाँ जहाँ हामी बसिराखेका छौँ, यो पुरै हिमखण्डै एक प्रकारको बुद्ध फिल्ड हो। साधकको लागि यहाँ बस्नु पाउनु पनि ठुलो सौभाग्य हो। जो रियल साधक छन्, चाहे त्यो कहीँ जन्मेका हुन्, उनीहरूलाई हिमालयले तान्छ तान्छ। नानक त पन्जाबमा जन्मिनु हो, त उहाँलाई पनि हिमालयले तान्यो। विष्णुवतीको किनारमा काठमाडौँमा धेरै वर्ष धेरै महिना बस्नुभयो, पछि तिब्बत जानुभयो, हिमालखण्डमा घुम्नुभयो। जिसस त्यहाँ जन्मिनु हो, त्यहाँलाई उहाँलाई पनि तान्यो। 12 वर्षकै उमेरपछि उहाँ यही क्षेत्रमा आउनुभयो र ले लद्दाखमा, लेहमा एउटा मोनेस्ट्री छ, त्यहाँ उहाँ 3 वर्ष बस्नुभयो तपस्या गर्नुभयो। त्यसको पुरै प्रमाण छ त्यहाँ, होइन? 3 वर्ष त्यहाँ बस्नुभयो। उहाँको जुन फ्लावरिङ हो त्यो हिमालय खण्डमै भयो। त्यसपछि नेपाल पनि भएर उहाँ तिब्बत जानु हो, होइन? करिब करिब 12 वर्षदेखि 30 वर्षसम्म जिससको बारेमा बाइबलमा केही पनि भेट्दैन। 12 वर्ष, त्यो 18 वर्ष, 18 वर्षको कालखण्ड उहाँले यही क्षेत्रमा बिताउनु भयो, हिमाली क्षेत्रमा बिताउनु भयो, तपस्या गर्नु हो। 30 वर्षपछि मात्रै फेरि एपियर हुनुभयो त्यहाँ। त्यहाँले मोजेस पनि मर्नलाई कश्मीर आउनुभयो। जिसस र मोजेस कश्मीरमा एकै ठाउँमा शरीर छोड्नु भएको छ। हुनकि उहाँको बिचमा धेरै वर्षको अन्तराल छ, तर शरीर छोड्नलाई दुईजना नै कश्मीर आउनुभयो, कश्मीरमै शरीर छोड्नुभयो। उहाँहरूको अहिले पनि त्यहाँ समाधि छ, दुइटैको, मोजेसको पनि र जिससको पनि, अलगाउँमा दुइटैको। अब किन आउनु पर्यो? त्यो हिमालय तान्छ, जो सच्चा साधक छ त्यसलाई हिमालय तान्छ। जो आर्थिक महत्वाकांक्षी छन् उनीहरूले अमेरिकाले तान्छ, जहाँ जन्मे पनि जो आर्थिक महत्वाकांक्षी छ अमेरिका पुगिहाल्छ। कुनै प्रकारले पुग्छन्, होइन? किनभने त्यो क्षेत्रै जुन हो, हरेक क्षेत्रका आफ्नो विशेषताहरू हुन्छ। त्यो एक्लोजी जुन छ या व्यवसायको जुन गुणहरू छन्, त्यो पश्चिम जगतमा जति छ तीबाट हामीले पनि, हामी पूर्वीय व्यक्तिहरूले पनि तीबाट सिकिरहेका छन्। त्यो दुईटा इन्जिनियरिङको नामले, एउटा टेक्निकल इन्जिनियरिङ, आउटर इन्जिनियरिङ, त्यो पश्चिम जगतमा कोही पनि प्रतिभाशाली भयो भने त्यसलाई तान्छ, होइन? पश्चिमले तान्छ, विशेष रूपले महत्त्वाकांक्षी व्यक्तिहरूको लक्ष्य चाहिँ अमेरिका हुन्छ, होइन? अमेरिकाले तानिहाल्छ। युरोपमा जन्मेको महत्त्वाकांक्षी व्यक्तिलाई पनि अमेरिकाले तान्छ। त्यस्तै कोही साधक जन्मिन्छ, चाहे त्यो अमेरिकामा जन्मोस्, चाहे अरब कन्ट्रीमा जन्मोस्, चाहे युरोपमा जन्मोस्, चाहे अफ्रिकामा जन्मोस्, त्यसलाई चाहिँ यो हिमखण्डले तान्छ, होइन? त्यस कारण धेरै सत्पुरुषहरू, मैले भेटेको साधकहरू हिमालमा आउन चाहन्छन्, नेपालमा आउन चाहन्छन्, यो बुद्ध क्षेत्रमा आउन चाहन्छन्। किन उनीहरूको जुन ट्युनिङ छ, उनीहरूको जुन प्यास छ, त्यो तृप्ति यहीँ आएर हुन्छ। हामी हामी पनि जब विदेश जान्छौँ, विदेशमा गएपछि दुई एक महिना युरोप अमेरिकामा घुमेपछि जब त्रिभुवन एयरपोर्टमा प्लेन ल्यान्ड गर्छ, यति शान्ति मिल्छ, यति आनन्द आउँछ त्यो केही होइन। एयरपोर्ट हाम्रो बस स्ट्यान्ड जस्तो, विदेशको बस स्ट्यान्ड पनि हाम्रो एयरपोर्टभन्दा सफा हुन्छ, राम्रो हुन्छ। भौतिक रूपले त त्योभन्दा बिग्रेको एयर इन्टरनेसनल एयरपोर्ट दुनियाँमै छैन होला, तापनि त्यहाँ अध्यात्म त छ होइन। त्यो ओडिना साथै सासै अक्सिजन पुगे जस्तो लाग्छ है। जो आध्यात्मिक व्यक्ति छ त्यो अनुभव गर्न सक्छ। जस्तो भौतिकवादी व्यक्ति अमेरिका जानलाई जान प्राण दिएर पनि 40-40 लाख रुपियाँ दिएर कताबाट चाहिँ इलिगल लिगल वेबाट 2-3 महिना त्यसमा त्यसरी जाने मान्छेमध्ये आधी मान्छे मर्छन् या एरेस्ट हुन्छन् या बिरामी पर्छन् होइन। 50% मान्छे राम्रोसँग पुग्न सक्दैन। तब पनि आकर्षण कस्तो छ, जानको बाजी लगाएर पनि नेपालबाट मात्र होइन, इन्डियाबाट पनि, अफगानिस्तान, सारा एसिया र अफ्रिकाबाट हजारौँ व्यक्ति प्रत्येक वर्ष जानका बाजी लगाएर पनि अमेरिका पस्न चाहन्छ होइन। त्यहाँ महत्त्वाकाङ्क्षीहरूलाई अमेरिकाले तान्छ, आध्यात्मवादीहरूलाई, चाहे त्यो अमेरिकामै जन्मोस् उसलाई यो क्षेत्रले तान्छ होइन। किनभने अध्यात्मको यहाँ एक ब्याकग्राउन्ड छ, एक पृष्ठभूमि छ, जसलाई हामी बुद्ध क्षेत्र भन्छौँ। होल नेपाल एउटा माइल्ड बुद्ध क्षेत्र हो। त्यसमा पनि जुन ठाउँहरू हामी जहाँ साधना गरिराखेका छौँ, यिनीहरू त स्ट्रङ बुद्ध क्षेत्र हो। अब हामीहरू कति भाग्यशाली छौँ भने हाम्रो तिनटै जुन कम्युन, तिनवटा मात्रै होइन, नेपालमा धेरै कम्युन छन्, त सबभन्दा प्रसिद्ध कम्युन तपोवन छ, त्यो पनि नेसनल फरेस्टको किनारमा छ, एलाइभ फरेस्ट छ, त्यहाँ मृगहरू चितुवाहरू अहिले पनि देखिन्छ है। चारैतिर घनघोर जङ्गल छ, प्रकृतिको त्यत्रो सपोर्ट छ, अक्सिजन त्यतिका छ है। त्यस्तै पोखरा यो जुन हाम्रो उपवन छ, यो त सबभन्दा प्राकृतिक दृष्टिकोणले सम्पन्न, दुईवटा खोलाको बिचमा, एउटा खोला मात्रै भए पनि कति सुन्दर हुन्छ साधनाको, दुईवटा खोलाको बिचमा समतल जग्गा, हरियाली, पहाड, हिमाल, सबै चिज मनुष्यलाई प्राकृतिकको सबै सौन्दर्य यहाँ प्रभाव पारिरहेको छ होइन। हेर्न मान्छेको लागि धेरै छ। यस्तै हाम्रो लुम्बिनी जुन छ, त्यो पनि एकान्तमा छ, हरियाली हामीले भरेका छौँ, र बुद्धको त्यहाँ एन्सियन्ट बुद्ध फिल्ड छ, बुद्ध जन्मिएको ठाउँ भएको हुनाले त्यहाँको कनकनमा बुद्धको एनर्जी छ। विशेष रूपमा जो हाम्रो कम्युन छ त्यहाँनिर धेरै छ। यो जङ्गल हिमाल जोगीहरूको लागि स्वर्ग हो, जस्तो युरोप र अमेरिका महत्त्वाकाङ्क्षी व्यक्तिहरूको स्वर्ग हो, मरेर पनि पुग्न चाहन्छन् त्यहाँ। त्यस्तै साधकहरूको लागि यो स्वर्ग हो, किनभने यहाँ एउटा त के हुन्छ भने स्पेस, ठुलो सहरमा मान्छे धेरै हुन्छन्, स्पेस कम हुन्छ होइन। एउटा खुला ठाउँ चाहिन्छ साधकको लागि होइन, र ठुलो सहरहरूमा पाइँदैन। हिमाली क्षेत्रमा त्यो छ, पुरै स्पेस छ, आबादी कम छ, प्राकृतिक भरि छ, र प्राकृतिक ठाउँमा जब हामी बस्छौँ हामी पनि नेचुरल हुन्छौँ, र हाम्रो भित्रको प्यास जुन छ, आध्यात्मको प्यास, त्यसलाई खोलाले, नालाले, जङ्गलले, हिमालले त्यसलाई चाहिँ सघाउ पुर्याउँछ। त्यस कारणले बुद्ध क्षेत्रहरू हिमाली क्षेत्रमा बनेका छन्, र हिन्दूहरूको सबै मन्दिरहरू, कुनै पनि मन्दिर यस्तो छैन जहाँ पानी छैन, जहाँ पानी थिएन उहाँले तलाब बनाए, यस्तो ठाउँ धेरै छ होइन। जहाँ पानी खोला थिएन त उहाँ ठुलो ठुलो तलाब बनाएर पनि जनकपुरमा जनकले आफ्नो राजधानीको वरिपरि 108 तलाबहरू बनाए, जो अहिले पनि छ, अहिले पनि जीवन्त छ होइन। त्यो साधकहरूको प्यास हो पानी।
हिमाली क्षेत्र र पर्वत क्षेत्रमा नेपालको के छ विशेषता, र किन इन्लाइटेन गुरुहरू इन्डियामा भएको इन्लाइटेन गुरु तिब्बतमा भगै इन्लाइटेन गुरु, भुटान अवधेशमा भगै इन्लाइटेन गुरुले पनि नेपाललाई छान्छन्। जस्तै ओसो पनि नेपाल आउनुभयो, शिवजी पनि यहीँ केही घुम्न जन्मेर यहीँ जानुभएको थिए, अनि नानकदेखि लिएर नागार्जुन, अरू सबै इन्लाइटेन गुरुहरूले अरू ठाउँमा प्राकृतिकको प्राकृतिक दृष्टिले धेरै धनी भए पनि नेपाललाई किन रोजे। अहिले खालसा सद्गुरु पनि सधैँ नेपालै आउनुहुन्छ। किन नेपालको के महत्त्व छ र किन हामी नेपालीहरूले यसलाई बुझ्न सकेको छैनौँ?
किनभने अहिले नेपालीहरू हामी अधिकांश व्यक्ति गरिब छौँ, हामीलाई गीताभन्दा डलरमा बढी इन्ट्रेस्ट छ। उपनिषद् र अष्टावक्र महागीता यहीँ जन्मेको भने थाहा पनि छैन, जोडी पनि छैन, कसैलाई बुझ्न फुर्सद पनि छैन, होइन? अहिले त डलर कहाँ पाइन्छ, होइन? त्यहाँतिर आँखा छ। त्यस कारणले अहिले गरिब, जब कुनै समाज गरिब हुन्छ त्यसको पहिलो आकाङ्क्षा धन हुन्छ, र त्यहाँ मेटेरियलिज्मको प्रति ठुलो आकर्षण हुन्छ। गरिब राष्ट्रमा, गरिब समाजमा भौतिकवाद, त्यसको अभाव छ, होइन? मन्दिर त यहाँ काठमाडौँ वान टाइम वाज ए सिटी अफ टेम्पल, मन्दिर त कुना कुनामा चौक चौकमा छ, होइन? त पैसा छैन, त्यसले हामी गरिब व्यक्तिहरू सामान्यत भौतिकवादी बन्छन्, होइन? जो एकदम उसको शिखरमा छन् समृद्धिका, उनीहरूमध्ये जो समझदार छन् उनीहरूले देखिन्छन् कि समृद्धिबाट शान्ति छैन, सुख छैन, सन्तोष छैन, होइन? उनीहरू चाहिँ आध्यात्मतिर ढल्किन्छ। त्यस कारणले अब स्पिरिचुअल मुभमेन्ट जुन ठुलो छ, जति अमेरिकामा मैले देख्छु त्यति नेपालमा देख्दिनँ, होइन? सारा बौद्ध जैन मास्टरहरू सब तिब्बतबाट सब अमेरिका पुगिसके, होइन? हिन्दू गुरुहरू पनि अमेरिकामा आश्रम नभएका कमी छन्, सबै गइरहेको छन्, आश्रम बनाउँछन्, होइन? किनभने त्यहाँ एउटा भौतिक समृद्धि भयो, भौतिक समृद्धिले देखाइदियो कि यो प्यास मेट्दैन, यसले पैसाले मान्छेको प्यास मेट्दैन, जति खायो त्यति नै प्यास बढ्छ, जति पैसा भयो त्यति नै अरू पैसा चाहियो, जति भौतिक सुख सुविधाले भौतिक समृद्धिले एक प्रकारको सुख दिन्छ, आराम दिन्छ, शान्ति दिँदैन, सन्तोष दिँदैन। त्यसले अब उल्टो हुनेवाला छ, के हुन्छ भने एसिया चाहिँ भौतिकवादी हुँदै गइरहेछ, चीन जस्तो महान संस्कृति आध्यात्मको, चिनमा लाओत्से, चान्सु, कन्फ्युसियस र बुद्ध धर्मको बोधि धर्म, जैन बुद्धिज्म जन्मेको धर्म कम्युनिस्ट भयो, किनभने गरिबी थियो। अब अध्यात्म चाहिँ हफिमको नसा हो भनेर त्यहाँ चाहिँ माओसेतुङले चाहिँ कम्युनिज्म मुभमेन्ट गर्नुभयो, सफल भयो गरिबीको कारणले, होइन? कम्युनिज्म कार्ल मार्क्सले भनेको थियो कि कम्युनिज्म सफल हुन्छ इन्डस्ट्रियल कन्ट्रीमा, एकदम झुठो निस्क्यो, फेल भयो उसको। कार्ल मार्क्सले के भनेको थियो भने कम्युनिज्म जुन हो, जब समृद्धि हुन्छ तब कम्युनिज्म आउँछ, त्यो गलत उसको एजम्पसन थियो, होइन? कहीँ पनि अमेरिकामा, अस्ट्रेलियामा, क्यानाडामा कम्युनिज्म भएन, नेपालमा भयो, चाइनामा भयो, गरिब देशहरूमा भयो, होइन? गरिब देशहरूमा आध्यात्मको प्यास हुँदैन, भौतिक प्योर भौतिकवाद, कम्युनिज्म त प्योर भौतिकवादिक दर्शन हो नि, भगवान् मान्दैन, ईश्वर मान्दैन, है? अब त्यो किन भयो भने त्यसको पृष्ठभूमिमा गरिबीलाई हेर्नुपर्छ, र जब त्यो गरिबी अलिकति कम हुन्छ अनि बिस्तारै त्यो भौतिकवाद दर्शन पनि कम हुन जान्छ, होइन? त्यस्तो रुसमा अहिले चाहिँ आध्यात्मिक खोज पनि धेरै बढिरहेको छ। एक समयमा कट्टर कम्युनिस्ट थियो, अहिले त्यहाँ म दुरुस्त बराबर जान्छु, वर्षको दुईपटक जान्छु, त्यहाँ जति मान्छे ध्यानमा उत्सुक छ अहिले म कहीँ कुन अरू देशमा देख्दिनँ। सबै इस्कनका, सद्गुरुका, ओसोका सबभन्दा बढी चेलाहरू अहिले रुसमा छन्, किनभने त्यो वाक्क लगाइसक्यो भौतिकवादले, दुःख मात्रै देख्यो त्यसले। त्यसैले यो कारण यही हो कि जब देश गरिब हुन्छ त्यहाँ नास्तिक दर्शन, दास क्यापिटल होइन, कम्युनिस्ट मेनिफेस्टो नै किताब बनेर आउँछ। जब त्यो सम्पन्न हुन्छ राष्ट्र, अनि मान्छेले गीता खोज्छ अनि उपनिषद खोज्छ। त्यस कारणले अध्यात्मको अहिले जुन पश्चिम जगतमा जति प्यास छ, जर्मनीमा जति छ, अमेरिकामा जति छ, क्यानाडामा जति छ, एसियामा छैन, अहिले नेपालमा पनि छैन, थोरै व्यक्तिमा मात्रै छ। त उनीहरू खोज्न यहाँ आउन चाहन्छ, हजारौँ व्यक्ति नेपाल आउन चाहन्छन्, हिमालमा आउन चाहन्छन्, र आए पनि इन्डियाबाट पनि धेरै खोजीहरू यहाँ आए, तिम्रो नाम लेखेकै खोजीहरू आए यहाँ, नानक पनि आउनुभयो, स्वामीनारायण सम्प्रदायका जुन गुरु हुनुहुन्छ उहाँ जन्मिनुभयो गुजरातमा, हरेक ठाउँमा तपस्या गर्नुभयो त उहाँलाई मुक्ति मिलेन, आखिर नेपालमा मुक्तिनाथ पुगेर ध्यान गएर पछि यो 100 वर्ष 150 वर्ष अगाडि मात्रै होइन, मुक्तिनाथ धाममा आएर उहाँले निर्वाण प्राप्त गर्नुभयो। त्यस कारणले स्वामीनारायण सम्प्रदायवालाहरूको लागि मुक्तिनाथ सबभन्दा ठुलो तीर्थ है। कारण यही हो, जब मान्छे गरिब हुन्छ उसको आँखा भौतिक समृद्धितिर जान्छ, जब समाज भौतिक रूपले सम्पन्न हुन्छ उसको आँखा आध्यात्मिकतिर बढ्छ। अहिले आध्यात्मिक मुभमेन्ट पश्चिममा यसको धेरै सम्भावना छ, अमेरिकामा सबै गुरुहरू अमेरिका जान्छन्, कारण के हो भने सबभन्दा बढी प्यास त्यहाँ छ। अहिले कोही पनि गुरु कुनै देशका हुन्, चाहे सुफी हुन्, चाहे हिन्दू हुन्, चाहे बौद्ध हुन्, होइन, सबै गुरुहरू चाहिँ अहिले अमेरिका जान्छन्। सबभन्दा बढी फर्टाइल ल्यान्ड छ त्यो स्पिरिचुअलिटीको, किनभने भौतिक रूपले एक सम्पन्नता प्राप्त गरिसकेको छ, मैले भनिहालेँ। त्यस कारणले नेपालीहरूले अहिले जबसम्म हाम्रो गरिबी दूर हुँदैन, म यसलाई बराबर भन्छु, तबसम्म हामी सही अर्थमा अध्यात्म आफ्नो मा अष्टावक्र महागीता र उपनिषद र शिव सूत्र जुन यहाँ जन्मियो त्यो हामीले बुझ्न सक्दैनौँ, पढ्न पनि पर्दैनौँ। हामीले अहिले दास क्यापिटल, कम्युनिस्ट मेनिफेस्टो यो यही नै यहाँ अहिले उपनिषद बनेर आउँछ गरिब समाजमा।